बस्दा दादा दिदी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाए नि हुन्छ भान्सातिर आमालाई काम सघाए नि हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाई बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ रेडियो बाल सिकाई कार्यक्रमको 114 अङ्कमा तपाईँहरूलाई स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबङ्गला फाउन्डेसन रातोबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबीपपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आज हामीले एउटा रमाइलो खेल लिएर आएका छौँ जसको नाम हो मलाई पाँचवटा चिज दिनुहोस् यसको लागि कापी र कलम तयारी गरेर राख्नुहोस् है
आजको हाम्रो पहिलो तथ्य स्वर सम्राट नारायण गोपालको बारेमा नारायण गोपालको जन्म सन् 1939 अक्टोबर 4 तारिकका दिन भएको थियो उहाँको नाम नेपाली गायन र सङ्गीतमा पहिलो पङ्क्तिमा आउँछ उहाँलाई स्वर सम्राटको रूपमा चिनिन्छ र धेरै बिछोड र विरहका गीतहरूको कारण उहाँलाई ट्रेजेडीको किङको नामले पनि चिनिन्छ उहाँले नेपाल भाषामा पनि गीत गाउनु भएको छ उहाँ यस्तो गायक हुनुहुन्थ्यो जसको सङ्गीतमा प्राय सितार हार्मोनियम र बाँसुरीको धुनहरू हुन्थे
उहाँको स्वर पहिला उहाँका साथी मानिकरत्न स्थापितले सुनेर स्वरमा कला भएको थाहा पाएर उहाँलाई सङ्गीत यात्रा सुरु गराउनु भएको थियो त्यसैले उहाँ आफ्ना गुरु मानिकरत्न स्थापितलाई मान्नुहुन्थ्यो मानिकरत्नको घरमा मानिकरत्न स्थापित प्रेमध्वज प्रधान र नारायण गोपाल मिलेर सङ्गीतको अभ्यास गर्थे उहाँले एसएलसी पास गरेर त्रिचन्द्र कलेजबाट बिए पास गर्नुभयो एसएलसी पास गरेपछि प्रेमध्वज प्रधानले उहाँलाई पहिलो पटक रेडियो नेपालमा स्वर परीक्षण गराउनु भएको थियो त्यसमा उहाँ सफल हुनुभयो उहाँको पहिलो साङ्गीतिक यात्रा त्रिचन्द्र कलेजको 40 वार्षिक उत्सवबाट सुरु भएको थियो जहाँ उहाँले कार्यक्रमहरूमा तबला बजाउनु भएको थियो
पछि उहाँले रत्न शमशेर जबराले लेखेका 6 गीतहरू कम्पोज गर्नुभयो उहाँले गाएको जाग जाग चम्कहे नौजवान हो र आमा तिमीलाई जलभरिका औँलाहरूले चुम्न शीर्षकका गीतहरूले उहाँलाई युवाहरूमाझ निकै प्रख्यात बनाए त्यसै गरी उहाँका प्रायजसो गीतहरू उचित किसिमका शब्दहरू सङ्गीत र भावनाहरूले गर्दा प्रख्यात हुँदै गए त्यसपछि उहाँले आधुनिक गीतहरू गाउनुभयो सन् 1960 अन्त्यतिर प्रचलित कम्पोजर र गीतकार गोपाल योञ्जनसँग मिलेर नयाँ नयाँ गीतहरू सृजना गर्नुभयो जसमा माया र वियोगका भावहरू थिए
त्यसबेला संसारमा सङ्गीतका नयाँ लहरहरू चल्न थाले विभिन्न गीतकारहरूले श्रोताहरूका रुचिअनुसार विभिन्न किसिमका गीतहरू गाउन थाले नारायण गोपालले पनि यस चुनौतीलाई आत्मसात गरी गोपाल योञ्जनसँग मिलेर अझ नयाँ नयाँ किसिमका गीतहरू कम्पोज गरी श्रोताहरूको मन जित्न सफल हुनुभयो यसरी उहाँले आफूलाई नेपाली श्रोतामाझ स्थापित गर्नुभयो
नारायण गोपालले 28 वर्षको साङ्गीतिक यात्रामा 18 सिनेमाका गीत र 157 विभिन्न गीतहरू रेकर्ड गर्नुभयो उहाँले सन् 1971 दार्जिलिङ निवासी पामेला लामासँग विवाह पनि गर्नुभयो
सन् 1990 डिसेम्बर 5 तारिकका दिन 51 उमेरमा उहाँको काठमाडौँमा निधन भयो प्रत्येक वर्ष उहाँको स्मृति दिवस मनाइन्छ सरकारले उहाँका धेरै मूर्तिहरू बनाएको छ महाराजगंजको चक्रपथमा उहाँको मूर्ति बनाएर उहाँकै नामबाट नारायण गोपाल चोक भनेर नामाकरण गरिएको छ।
नारायण गोपालले आफ्नो जीवनमा धेरै मान तथा पदवीहरू पाउनुभयो। ती रत्न रेकर्ड अवार्ड, गोर्खा दक्षिण बाहु चौथो, इन्द्रराज लक्ष्मी अवार्ड, छिन्नलता अवार्ड, जगदम्बाश्री अवार्ड र नारायण गोपाल सङ्गीत अवार्ड थिए।
अर्को रमाइलो तथ्य कोदोमा पाइने पौष्टिक तत्त्वहरूको बारेमा। कोदो विश्वको एक प्रमुख अन्नबाली हो। यसको रोटी, ढिँडो लगायत परिकार बनाइन्छ। प्रत्येक 100 ग्राम कोदोमा पाइने पौष्टिक तत्त्वहरू यस प्रकार छन्। प्रोटिन 7.6 ग्राम, फ्याट 1.5 ग्राम, कार्बोहाइड्रेट 88 ग्राम, भिटामिन 0.48 मिलिग्राम, थाइमिन B1 0.33 मिलिग्राम, राइबोफ्ल्याविन B2 0.11 मिलिग्राम, नाइसिन B3 1.2 मिलिग्राम र फाइबर 3 ग्राम। पौष्टिक तत्त्वहरूको हिसाबले कोदो स्वास्थ्यको लागि राम्रो खाना हो।
भाइ बहिनीहरू, आज हामी शान्ता दीक्षितले परिकल्पना गर्नुभएको कथा पार्वती र गङ्गा वाचन गर्दैछौ। कथा लेखक स्वयंले वाचन गर्दै हुनुहुन्छ।
यो कथाको नाम हो पार्वती र गङ्गा। सुन्नुहोस् है त। पार्वती हिमालको मध्य पहाडमा राम्रोसँग हेरचाह गर्ने बुवा आमा र एकदम माया गर्ने दिदी गङ्गा नदीसँग बस्थिन्। दिदी बहिनीको सम्बन्ध एकदम गहिरो थियो र उनीहरू एक अर्का बिना एकछिन पनि बस्न सक्दैनथे र घन्टौँ खेलेर बस्थे। पार्वती गङ्गामा पौडिन्थिन्, नाउ चलाउँथिन् र साहस गरेर डुबुल्की मार्थिन्। गङ्गा दिदीले बनाइदिएको विशेष छालमा खेल्नु त उसलाई सबैभन्दा मन पर्थ्यो। एक खास दिन दिदीले उसलाई भनिन्, आऊ बहिनी मेरो साथ, लग्छु तिमीलाई क्षितिजको पार। आफ्नो पहाडी वातावरणबाट कहिले पनि बाहिर ननिस्केको पार्वतीलाई यो कुरा एकदम मन पर्यो। गङ्गाले पार्वतीलाई दक्षिणतिरको लामो यात्रामा लगिन्। पहिले त खर्लाम खुर्लुम लड्दै पढ्दै तल पुगे अनि समथरमा आएपछि अझ फराकिलो भएर बिस्तारै बग्न थाले। हिमालकी छोरी पार्वती कहिले पनि समथरमा आएकी थिएनन् र यहाँ उनलाई निकै अप्ठ्यारो लाग्यो। एकदम भिन्दै थियो यहाँको वातावरण। एउटा पहाड, हिमाल केही देखिन्नथ्यो र यहाँका चरा, जनावर र माछाहरू पनि उसलाई भिन्दै लाग्यो। गङ्गालाई चाहिँ खुब रमाइलो भइरहेको थियो। बाटोमा भेटेको सबैजनासँग फलाकुसारी गर्दै गफ गर्दथिन् र विशेष गरेर एकसिङ्गे गैँडा, खरियाल गोही र लङ्गुर बाँदरसँग त एकदम धेरै गफ गरिन्। बेला बेलामा पार्वतीतिर फर्किँदै कस्तो रमाइलो हगि भन्थिन्। अन्तमा उनीहरू बङ्गालको खाडीमा पुगे र पार्वतीलाई डर लाग्न थाल्यो। अब दिदी गएर समुद्रको गहिराईमा हराउँछिन् भनेर पार्वतीले कराइन्। दिदी, 3 अघि नै बजिसक्यो, सूर्य पनि बरको पछाडि पुगिसक्यो। दिदी झटपट आइपुगिन् र पार्वतीलाई चुरुक्क उचालेर घरको बाटो लागे। दिदी बहिनी दङ्ग पर्दै, खितखिताउँदै, हतार हतार गर्दै साँझ पर्नुभन्दा अगाडि घर आइपुगे। बुवा आमालाई छोरीहरू कहाँसम्म पुगे भनेर केही पत्ता थिएन। दिदी बहिनी ठुलो हुन्जेलसम्म यो बङ्गाल खाडीको भ्रमण 3-4 चोटि गरे होला, तर जहिले पनि उनीहरू समयमै घर आइपुग्थे। पार्वतीको जन्मदिनमा गङ्गाले फेरि भनिन्, आऊ बहिनी मेरो साथ, लग्छु तिमीलाई क्षितिजको पार। दिदी बहिनी एकैछिनमा दक्षिणतिर झरे र पूर्व लागेर बङ्गालको खाडीमा पुगे। पार्वती यहाँ धेरैचोटि आइसकेको भए पनि अझ पनि उसलाई अप्ठ्यारो लाग्थ्यो। जलसागरमा उसको दिदी हराएर ऊ एक्लै हुन्छु भन्ठान्थी। पार्वतीलाई बरु आमालाई सघाउन घरै बसेको भए पनि हुन्थ्यो जस्तो लाग्यो। गङ्गालाई चाहिँ साथीहरूको बीच खुब रमाइलो लागेको थियो र छालमा चढेर समुद्रको गहिराईमा जाँदै थिइन्। पार्वतीले पहिला धेरैचोटि बोलाएको जस्तै गरेर दिदीलाई फेरि बोलाइन्। दिदी, दिदी, 3 अघि नै बजिसक्यो, सूर्य पनि बरको पछाडि पुगिसक्यो। तर यसपालि गङ्गा हतपत पार्वतीका आइनन्, बरु छालहरूसँग व्यङ्ग गरेर जिस्किरहन्। पार्वतीले ठुलो स्वरमा कराइन्, दिदी, दिदी, 3 अघि नै बजिसक्यो, सूर्य पनि बरको पछाडि पुगिसक्यो। यसपालि गङ्गा तुरुन्त आइपुगिन् र आफ्नो बहिनीलाई जुरुक्क बोकेर घर फर्किन्। छोरीहरू ढिलोसम्म घर नफर्केको हुँदा बुवा आमा आत्तेर बरन्डामा कुरिरहेका थिए। आमाले रिसाएर सोध्नुभयो, किन यस्तो ढिलो, कहाँ थियौ तिमी दुइटी? पार्वतीले शिर निहुराएर केही बोलिनन्। गङ्गाले सानो स्वरमा बङ्गालको खाडीमा गएको भनेर भनिन्। आमा बुवा चकित भए। ओहो, त्यस्तो डर लाग्दो ठाउँमा तिमीहरू गएको? पहिले पनि गएको थियो कि के हो? बुवाले सोध्नुभयो। गङ्गाले स्वीकार्दै टाउको हल्लाइन्। अब दुई दिदी बहिनीलाई त्यहाँ जान सक्त मनाई भयो। अब गङ्गाले बहिनीलाई क्षितिजको पार लग्न सक्ने भएनन्। गङ्गा दुखी भइन् र आफ्नै कारणले बुवा मुवाले समुद्रमा गएको भनेरको कुरा थाहा पाए भनेर दिक्क माने। तर गङ्गाले बहिनीलाई रमाइलो पार्न थरी थरीको उपायहरू अपनाउन छाडिनन्। एक दिन पार्वतीलाई जिस्काउने विचार गरिन्। एउटा मन्त्र भन्दै पानीको तटमा लामो सास लिएर डुबुल्की मारिन् र पुरै पानी सुक्ने गरेर निलिन्। पार्वतीले एकछिन त केही थाहा पाएनन्, तर थाहा पाउने बित्तिकै दिदीलाई खोज्न थालिन्। तर जति खोजे पनि दिदीलाई भेटिनन्। खालि बालुवा र चट्टान भेटिन्, तर त्यहाँ खोला थिएन। ढिलो हुन थालिसकेको थियो र पहिले जस्तै उसले दिदीलाई बोलाइन्। दिदी दिदी, तिन अघि नै बजिसक्यो, सूर्य पनि भन्ज्याङको पछाडि पुगिसक्यो। त्यो उपत्यकामा गङ्गालाई नभेटेपछि पार्वती अर्को उपत्यकामा पुगिन् र फेरि कराइन्। दिदी दिदी, तिन अघि नै बजिसक्यो, सूर्य पनि पहाड पछाडि पुगिसक्यो। तर त्यहाँ शून्यता सिवाय अरू केही थिएन। खोलाको आवाज कहीँ पनि थिएन। पार्वतीको आत्तिएको स्वर कैलाश पर्वत पुग्यो र शिवजीको ध्यान भङ्ग भयो। धेरैसम्म एक्लै बसेको शिवजीले सोचे, जसले दिदीको माया गर्न सक्छन् यति, आफ्नो सहयात्रीलाई माया गर्लिन् झन् कति। पार्वतीलाई देख्ने बित्तिकै शिवजीलाई ऊप्रति माया जाग्यो। शिवजीले पार्वतीको सङ्कट एकैचोटिमा बुझे। गङ्गाले बिलाउने मन्त्र त जानिन्, तर फर्कने मन्त्र चाहिँ बिर्सेकी रहेछन्। गङ्गा फर्किएपछि पार्वतीको आँखाबाट झरेको खुसीको आँसुले गङ्गाको सतह नै बढ्यो भन्दछन्। चारैजनालाई सँगै राखेर शिवजीले पार्वतीको हात मागे। पार्वतीले सबैजना सँगै जाने भए मात्रै कैलाश जान्छु भनिन्। आमा बुवा घर छोडेर नजाने भएपछि पार्वतीले गङ्गालाई लग्ने जिद्दी गर्न थालिन्। अनि गङ्गाले शिवजीतिर फर्केर भनिन्, हेर्नुहोस्, मैले धेरै गर्नु छ। म एक्लो खोला भएर मेरो यो अमूल्य जल धेरैलाई पुर्याउन त सक्दिनँ। तपाईँलाई त धेरै मन्त्रहरू आउँछ होला र जे पनि गर्न सक्नुहुन्छ। पुरै हिमाल पहाड र समथरमा मेरो हाँगा बिगा पुर्याउने मन्त्र मलाई भनिदिनुहोस्। शिवले तथास्तु भन्नुभयो। पहिलाकै गङ्गा स्वयं र अन्य थपिएका हाँगा बिगाहरूले मानव जाति, जनावर र अरू जीव जन्तुहरूलाई बाँच्ने उपाय प्रदान गरे। यी खोलाहरू आज पनि बगिरहेका छन्। हिमालमा सुरु हुन्छन्, गङ्गासँग मिसिन्छन् र सँगै बङ्गालको खाडीमा पुग्छन्। यी दिदी बहिनी खोलाहरू हुन् जमुना, महाकाली, कर्णाली, गण्डकी, कोसी र मेची। कैलाश पर्वतको आफ्नो वासस्थानबाट पार्वती र शिवजीले हिमाल पारी बगिरहेको गङ्गालाई हात हल्लाउँछन्। गङ्गाले अरू हाँगा खोलाहरूको पानी जम्मा गर्दै बङ्गालको खाडीमा पुर्याएको देख्छन्। कहिलेकाहीँ गङ्गाले पार्वतीलाई घुम्न जान बोलाउँछिन्। आऊ बहिनी, मेरो साथ लग्छु तिमीलाई क्षितिजको पार। पार्वती दङ्ग परेर दिदीसँग घुम्न जान्छिन् र उनीहरू निकै बेरसम्म पहिलेको जस्तै गरेर रमाउँछन्। अनि पार्वतीले कैलाश पर्वतमा शिवजी कुरिरहेको सम्झिन्छन् र भन्छन्, दिदी दिदी, तिन अघि नै बजिसक्यो, सूर्य पनि बरको पछाडि पुगिसक्यो।
पार्वती र गङ्गा के कस्ता खेलहरू खेल्थे? एक दिन पार्वतीलाई गङ्गाले कहाँ र कसरी घुमाउन लगिन्?
यात्रामा दिदी बहिनीहरूले को कोसँग अलि बढी नै गफ गरे? तपाईँहरूलाई बङ्गालको खाडीको बारेमा के कुरा थाहा छ त?
बहिनीलाई रमाइलो गराउन गङ्गाले के गर्थिन्? सबै मानव जगतलाई पानी पुर्याउन शिवजीले के उपाय निकाले?
अनि पार्वती र गङ्गाको कथा कस्तो लाग्यो?
अब रमाइलो पाँचवटा चिज दिनुहोस् भन्ने खेल खेलौं। यस खेलको लागि कापी र कलम चाहिन्छ। सुरुमा एउटा उदाहरण सुनौ अनि खेलमा सहभागी बन्नुहोला।
मलाई 5 जोड संख्याहरू दिनुहोस्। मैले यसो भनेपछि तपाईँहरूले 15 सेकेन्ड समयमा 3, 7, 11, 17, 101 वा त्यस्तै कुनै बिजोड संख्याहरू आफ्नो कापीमा लेख्नुपर्छ।
तयार हुनुहुन्छ? खेल सुरु गरौँ है त। मलाई नेपालका 5 जिल्लाहरूको नाम दिनुहोस्। मलाई नेपालका 5 जिल्लाहरूको नाम दिनुहोस्।
लेख्नुभयो। अब अर्को है त, मलाई नेपालका 5 राष्ट्रिय चिन्हहरूको नाम दिनुहोस्। मलाई नेपालका 5 राष्ट्रिय चिन्हहरूको नाम दिनुहोस्।
अब अर्को, मलाई 5 नेपालका हिमालहरूको नाम दिनुहोस्। मलाई 5 नेपालका हिमालहरूको नाम दिनुहोस्।
मलाई 5 तरल पदार्थहरूको नाम दिनुहोस्। मलाई 5 तरल पदार्थहरूको नाम दिनुहोस्।
मलाई पानीमा उत्रने 5 चिजहरूको नाम दिनुहोस्। मलाई पानीमा उत्रने 5 चिजहरूको नाम दिनुहोस्।
मलाई 5 संचारका साधनहरूको नाम दिनुहोस्। मलाई 5 संचारका साधनहरूको नाम दिनुहोस्।
मलाई 5 यातायातका साधनहरूको नाम दिनुहोस्। मलाई 5 यातायातका साधनहरूको नाम दिनुहोस्।
मलाई 5 रूट संख्याहरू दिनुहोस्। मलाई 5 रूट संख्याहरू दिनुहोस्।
खेल कस्तो लाग्यो? यसरी नै आफ्ना परिवारका सदस्यहरूसँग पनि यो खेल खेल्नुहोस् है। साथै तपाईँले लेख्नुभएका शब्दहरू फोटो खिची हामीलाई पठाउन नबिर्सनुहोला।
भाइ बहिनीहरू, आज हामी विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा सिरियाली पौडीबाज युस्त्रा मार्डिनीको बारेमा चर्चा गर्दैछौ।
भाइ बहिनीहरू, विश्वका उल्लेखनीय महिलाहरूको बारेमा चर्चा गर्ने यस खण्डमा आज हामी युस्त्रा मार्डिनीका बारेमा केही कुराहरू थाहा पाउनेछौ। युस्त्रा मार्डिनीको जन्म सन् 1998 मार्च 5 दिन सिरियामा भएको हो। उहाँ एक पौडीबाज हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, आई वान्ट अल रेफ्युजिज टु बी प्राउड अफ मी, अर्थात् सबै शरणार्थीहरूले मेरो बारेमा गर्व गरून् भन्ने चाहन्छु। वान्स इन डमास्कस सिरिया देयर वाज अ स्विमर कॉल्ड युस्त्रा। एभ्री डे शी एन्ड हर सिस्टर ट्रेन्ड विथ देयर ड्याड एट द लोकल स्विमिङ पुल। सिरिया वाज एट वार एन्ड वान डे अ बम वाज ड्रप्ड अन द स्विमिङ पुल। Luckily, Yusra was not there at that time. Shortly afterward, her house was destroyed by another bomb. It was a narrow escape. All of a sudden, Yusra and her family had nothing left and nowhere to live. So, they decided to flee the country. Yusra had heard that Germany was a good place for swimmers. The journey was long and getting there would be hard. But that did not put Yusra off. She and her sister joined a group of other refugees for a month-long journey across several countries and then on a board of a rubber dinghy to the island of Lesbos. Kunai bela, Damascus, Syria ma ek jana Yusra naam gareki pauribas thin. Harek din उनी र उनका दिदीले आफ्नो बुवासँग सामुदायिक स्विमिङ पुलमा पौडी खेल्ने तालिम लिन्थे। त्यतिखेर सिरियामा द्वन्द्व चलिरहेको थियो। एक दिन एउटा बम त्यस सामुदायिक स्विमिङ पुलमा पनि खसाल्यो, तर भाग्यवश युसराले त्यस दिन पौडी खेल्न गएकी थिएनन्। त्यसै लगतै युसराको घरमा पनि बम खस्यो र उनी र उनको परिवारसँग केही बाँकी भएन, उनीसँग बस्ने ठाउँ पनि भएन। यही कारण उनीहरूले देश छाडेर जाने निर्णय गरे। युसराले जर्मनी पौडीबाजहरूका लागि एकदमै राम्रो ठाउँ हो भनेर सुनेकी थिइन्। त्यहाँ पुग्न युसराका लागि एकदमै कठिन थियो र यात्रा पनि निकै लामो थियो। यस कुराले युसराले हरेस खाएनन्। युसरा र उनकी दिदीले शरणार्थीहरूको एउटा समूहमा सामेल भए। उनीहरूले एक महिना भन्दा बढी विभिन्न देशको लामो यात्रा गरे। अन्तिममा एउटा रबरको सानो डुङ्गामा लेसबस भन्ने टापुमा पुगे। द बोट वाज ओन्ली मेन्ट फर 6 or 7 पिपल। There were 20 crammed aboard. Suddenly, the motor broke down. We can't die at the sea, Yusra thought. We are swimmers. And so she jumped into the water with her sister and another boy. They kicked and swam and dragged and pushed the boat for 1, then 2 and more than 3 hours until they finally reached the shore. When they reached Germany, the first question Yusra asked was, Where can I find a swimming club? Not only did she find one, in 2016, she was part of the first refugee team ever to compete in the Olympics. त्यो सानो रबरको डुङ्गामा केवल 6-7 जना यात्रुहरू मात्र बस्न सक्थे, तर उनीहरू त्यसमा 20 जना भन्दा बढी कोचिएर यात्रा गरे। अकस्मात त्यस रबरको डुङ्गाको मोटर बिग्रियो। युसराले सोचिन्, हामी त पौडीबाज हौ, हामी यसरी बीच समुद्रमा कसरी मर्न सक्छौँ? हामी यसरी मर्नु हुँदैन। यसै सोचका साथ उनले आफ्नो दिदी र एक अर्को केटासँग समुद्रमा हान फालिन्। उनीहरूले त्यस रबरको डुङ्गालाई ठेल्दै तान्दै घन्टौँसम्म पौडी खेले र अन्तिममा उनीहरूले त्यसलाई समुद्रको किनारमा पुर्याए। जब उनी जर्मनी पुगिन्, उनको पहिलो प्रश्न थियो, मैले पौडी खेल्ने क्लब कहाँ भेट्टाउन सक्छु? उनले क्लब मात्रै भेट्टाएनन्, बरु 2016 सालमा उनी पहिलो शरणार्थी पौडीबाज समूहको सदस्य भइन्, जसले इतिहासमै ओलम्पिक्समा भाग लियो।
युस्त्रा मार्डिनीको जीवनीबाट हामीले के सिक्न सक्छौ?
भाइ बहिनीहरू, आज हामी हाम्रो शरीरलाई निन्द्राको महत्वको बारेमा जानकारी दिँदैछौँ।
भाइ बहिनीहरू, तपाईँहरू दिनको कति घन्टा सुत्नुहुन्छ? हामी दिनभरि आफ्ना अनेक कामहरूमा व्यस्त हुन्छौँ। बिहान उठेपछि व्यायाम गर्ने, घरका कामहरू सघाउने, गृह कार्य गर्ने, आफ्नो पढाइ गर्ने, विद्यालय जाने, खेल्ने, उफ्रने। पक्कै पनि भाइ बहिनीहरूको दैनिकी यसरी नै बित्छ होला। दिनभरि यी सबै कुराहरू गर्दा बेलुकासम्म त धेरै थकाइ लागिसक्छ नि है? अनि राति सुतेर भोलिपल्ट बिहान उठ्दा हामी फेरि फुर्तिलो भइसकेका हुन्छौँ नि। थाहा छ भाइ बहिनीहरू, रातिको समय भनेको आराम गर्ने समय हो। हामी आनन्दले सुत्दा हाम्रो शरीरले राम्ररी थकाइ मेट्न पाउँछ, अनि त हामी बिहान उठ्दा ताजा महसुस गर्छौँ नि। भाइ बहिनीहरू, तपाईँहरूलाई थाहा छ हामीलाई पर्याप्त निन्द्राको आवश्यकता पर्छ नि। हामीहरू प्रायले आफूलाई पर्याप्त निन्द्रा नपुगेको थाहा पाइहाल्छौँ। शरीर फुर्तिलो नहुने, अल्छी लाग्ने, टाउको दुख्ने, केही गर्न मन नलाग्ने। भाइ बहिनीहरू, तपाईँहरूलाई यस्तो कहिलेकाहीँ भएको छ त? तर पर्याप्त निन्द्रा भनेको कति हो त? यो कुरा हाम्रो उमेरमा पनि भर पर्छ है। संयुक्त राज्य अमेरिकाको राष्ट्रिय निन्द्रा फाउन्डेसनले गरेको अनुसन्धानमा जनाइए अनुसार विभिन्न उमेरका मानिसहरूको निन्द्राको आवश्यकता पनि फरक हुने गर्दछ। कति वर्षको मानिसलाई कति घन्टाको निन्द्रा चाहिन्छ भन्ने कुरा एकैछिन छलफल गरौँ है त। भर्खरै जन्मेका बच्चाहरूले सामान्यतया दैनिक 14-17 घन्टासम्म सुत्नुपर्छ। 11-13 घन्टासम्म सुत्दा पनि उनीहरूलाई निन्द्रा पुग्छ, तर 19 घन्टाभन्दा बढी भने सुत्न दिनु हुँदैन। 4-11 महिनासम्मको बच्चाहरूलाई 15 घन्टासम्मको निन्द्रा चाहिन्छ। 1-2 वर्षसम्मका बच्चाहरूलाई दिनको 14 घन्टा अनि 3-5 वर्षसम्मका बच्चाहरूका लागि 13 घन्टा निन्द्रा चाहिन्छ। त्यस्तै 6-13 वर्षसम्मका भाइ बहिनीहरूलाई 12 घन्टासम्मको निन्द्रा अनि 18-25 वर्ष उमेरका युवाहरूको लागि कम्तीमा 9 घन्टा निन्द्रा चाहिन्छ। अनि 26-65 वर्ष बालकहरूको लागि पनि कम्तीमा 9 घण्टाको निद्रा चाहिन्छ अनि बुढाबुढीहरूको लागि पनि 9 घण्टाभन्दा बढी सुत्नु पर्दैन। हामीले हाम्रो उमेर अनुसार पर्याप्त मात्रामा सुत्नु जरुरी छ। अघि कुरा गरे जस्तै पर्याप्त निद्रा पुगेन भने हाम्रो शारीरिक स्वस्थतालाई मात्र असर गर्ने नभई मानसिक स्वास्थ्यलाई पनि असर गर्छ है। कुनै पनि काम हामीले ध्यान पुर्याएर गर्न सक्दैनौँ। हाम्रो पढाइ अनि खेलकुदकामा समेत यसले असर गर्दछ। सधैँ काम बिग्रदा हाम्रो आत्मविश्वासमा पनि त कमी आउँछ नि अनि कमजोर हुँदै जान्छौँ। हामीलाई विभिन्न रोगहरूले पनि दुःख दिन थाल्छ। तपाईँहरूले भन्नुहोस् त भाइ बहिनीहरू, अनि हामीले प्रगति उन्नति गर्न सक्छौँ त? त्यसैले भाइ बहिनीहरू, हामीले सधैँ हाम्रो शरीरलाई पुग्ने गरेर सुत्नुपर्छ है। अब हामी हाम्रा केही बानीहरू जसले हामीलाई चाहिने जति निन्द्रा पुग्छ त्यसको बारेमा कुरा गरौँ है। हामीले सधैँ सुत्ने एउटा निश्चित समय बनाउनु पर्छ र त्यसलाई नै सधैँ पालना गर्नुपर्छ। सुत्नु अघि धेरै कुराहरू सोच्नु हुँदैन, मन शान्त बनाउने योगहरू गर्न सकिन्छ नि। त्यस्तै भाइ बहिनीहरू, हामीले दैनिक बिहान कसरत पनि गर्नुपर्दछ। सुत्ने कोठा शान्त र सफा हुनुपर्छ। सुत्दा कोठामा सकभर अँध्यारो वा कम प्रकाश हुनुपर्दछ। सुत्ने बिछौना र तकिया आरामदायी प्रयोग गर्नुपर्छ। सुत्दा हलुका सफा लुगा लगाउनुपर्छ। दिनभरि लगाएको लुगा फेरेर मात्र सुत्ने बानी गर्नुपर्छ है। अनि भाइ बहिनीहरू, सुत्नु अघि विद्युतीय उपकरणहरू जस्तै टिभी मोबाइल आदि बन्द गर्नुपर्छ। आशा छ भाइ बहिनीहरू तपाईँहरूले निन्द्राको महत्व र हामीलाई चाहिने पर्याप्त निन्द्राको बारेमा बुझ्नुभयो होला। यी कुराहरू साथीभाइ र परिवारमा पनि छलफल गर्नुहोस् है।
आशा छ भाइ बहिनीहरूले भनिएका कुराहरूमाथि विचार गर्नुहुन्छ र आफ्नो शरीरलाई चाहिने मात्रामा सुत्ने गर्नुहुन्छ।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोता वृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।